मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں اور بہت ساری احادیث فضائل درود میں ملتی ہیں آج جو میں نے آپ کو حدیث پاک سنانی ہے وہ بڑی شاندار اور بہت ہی زیادہ دل میں عاشقان رسول کے دل میں خوشی داخل کرنے والی حدیث پاک ہے نبی پاک علیہ الصلوۃ والسلام کا فرمان شفاعت نشان ہے ان اللہ وکلا بقبری ملکن اعطاہ اسماع الخلائق میرے آقا فرماتے ہیں کہ بے شک اللہ تبارک و تعالی نے ایک فرشتہ میری قبر پر مقرر فرمایا ہے جسے تمام مخلوق کی آوازیں سننے کی طاقت عطا فرمائی ہے فرشتہ ہے دربار رسول صلی اللہ تعالیٰ علیہ وسلم پر گویا وہ دربان کی حیثیت سے ہے مگر لسننگ پاور کا عالم یہ ہے کہ ساری مخلوق کی اسے آوازیں سننے کی طاقت عطا فرمائی نبی پاک فرماتے ہیں فلا يصلي علي احد الى يوم القيامه تم میں سے جب بھی کوئی شخص قیامت تک کوئی بھی درود مجھ پر پڑھتا ہے وہ کیا کرتا ہے فرشتہ الا ابلغني باسمه واسم ابي وہ اس کا اور اس کے والد کا نام میرے سامنے پیش کرتا ہے اور کہتا ہے هذا فلان ابن فلان قد صلى عليك حضور فلان بن فلان نے آپ صلی اللہ تعالی علیہ وسلم پر درود بھیجا ہے اب اس حدیث سے ذرا سمجھیے کیا سیکھنے کو مل رہا درود پاک کی اہمیت سبحان اللہ مگر دو باتیں سیکھنی ہیں ایک بات تو عقیدے کی ہے اور ایک بات بڑے عشق کی ہے میں آپ سے ایک سوال کرنا چاہتا ہوں دنیا کا دستور ہے کہ جو گھر کے باہر چوکی دار دربان ہوتا ہے گھر کے اندر رہنے والا اس سے زیادہ پاورفل ہوتا ہے اس سے زیادہ اتھارٹی رکھتا ہے نبی پاک علیہ الصلوۃ والسلام کے روزے پر موجود جو فرشتہ ہے اس کی لسننگ پاور کا عالم یہ ہے کہ دنیا میں کہیں بھی کوئی درود پڑھے وہ فرشتہ اس کی آواز کو سن لیتا ہے نہ صرف سن لیتا ہے بلکہ اسے ریکگنائز بھی کر لیتا ہے پہچان بھی لیتا ہے اسے بھی پہچان لیتا ہے اس کے والد کو بھی پہچان لیتا ہے تو اب ذرا سوچئے میرے بیچے اسلامی بھائیوں جب اس فرشتے کی سماعت کا عالم یہ ہے کہ ہم راول پنڈی میں ہوں امریکہ میں ہوں یورپ میں ہوں افریقہ میں ہوں ہم کہیں بھی ہوں اور وہاں سے درود پڑھیں تو وہ فرشتہ اس درود کو سن لے تو جو فرشتوں کے آقا جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم ہیں ان کی سماعت کا عالم کیا ہوگا جبھی تو اعلیٰ حضرت لکھتے ہیں کہ دور و نزدیک کے سننے والے وہ کان دور و نزدیک کے سننے والے وہ کان کان لعل کرامت پہ لاکھوں سلام اور اب آؤ میں ایک عشق والی بات بتاؤں نبی پاک فرماتے ہیں جب کوئی درود پڑھتا ہے تو فرشتہ اس کا نام اور اس کے والد کا نام مجھ تک پہنچاتا ہے اب ذرا غور کیجئے گا دنیا میں جس سے آپ کو بڑی محبت ہو جس کی ریسپیکٹ آپ کے دل پہ بڑی زیادہ ہو اور کوئی آ کر کہے کہ آپ کا ذکر وہاں ہو رہا تھا آپ کا نام وہاں لیا گیا تو کتنی خوشی ہوتی ہے مثال کے طور پہ ماشاءاللہ بہت سارے اسلامی بھائی ہیں بہت سارے عاشقان رسول ہیں کسی نہ کسی پیر و مرشد سے ان بیعت کی ہوگی کسی استاد سے پڑھا ہوگا اگر آپ کو آ کر آپ کو کوئی کہے کہ یار آپ کا ذکر جو ہے نا آپ کے پیر و مرشد کے پاس ہو رہا تھا या कोई कहे कि शेखुल हदीस साहब या जिनसे आपने पढ़ा है वो आपका जिक्र कर रहे थे या आपका जिक्र वहां हो रहा था, तो दिल में कितनी खुशी होती है, अच्छा मेरी बात हुई, मेरे पीर साहब के यहां मेरा जिक्र हुआ। तो दुनिया में आपके दिल में जिसके लिए बड़ी रिस्पेक्ट है उसके पास आपका जिक्र हो तो आपको खुशी होती है। बताओ उस उम्मती की खुशकिस्मती का क्या आलम होगा कि वो यहां दुरूद पढ़े और वहां फरिश्ता मेरा नाम दरबारे रिसालत में पेश करे। अच्छा मेरा नहीं, सिर्फ मेरा नहीं, मेरे वालिद का भी पेश करे और जितनी बार दुरूद पढ़ूं उतनी बार पेश करे। मुबारक उन आशिकान रसूल को जो रोजाना कई कई बार दुरूद पाक पढ़ते हैं। सुबहान अल्लाह, 100 बार दुरूद पढ़ूं, 100 बार नबी पाक की बारगाह में मेरा नाम जाए, मुझ गुनागार का नाम फरिश्ता दरबारे रिसालत में पेश करे, अरे इससे बड़ी सआदत क्या होगी। और सुनो, जिसका नाम बार बार लिया जाता है ना, दुनिया का भी दस्तूर है, फकीर अगर बार बार दरवाजे पर आए तो बंदा कहता है इसका काम कर दो, ये रोज ही आता है। अल्लाह अकबर, जिसका नाम बार बार नबी पाक के दरबार में लिया जाए, कभी तो आका फरमाएंगे चलो ये गुलाम रोज दुरूद पढ़ता है इसका काम कर देते हैं। एक बार तवज्जो फरमा ली तो इंशाल्लाह बेड़ा पार हो जाएगा। शायर लिखते हैं ना, याद रखो अगर उठ गई एक नजर। हाँ बस हमें तो मदीने वाले आका अली सलातो वसलाम की एक नजर, एक तवज्जो की हाजत है। याद रखो अगर उठ गई एक नजर, जितने खाली हैं सब जाम भर जाएंगे। हैं किस्मत में लाख पेच हों 100 बल हजार कज। सैयदी आला हजरत कहते हैं किस्मत में बड़ी तकलीफें अगर हैं, परेशानियां हैं, रुकावटें हैं, लोग कहते हैं यार जो काम करता हूं उलझ जाता है, बड़ी पेचीदगियां हैं। सैयदी आला हजरत कहते हैं किस्मत में लाख पेच हों 100 बल हजार कज, आका ये सारी गुत्थी एक तेरी सीधी नजर की है, एक सीधी नजर पड़नी है और काम संवर जाना है। तो बहरहाल मेरे पीछे इस्लामी भाइयों, तवज्जो के साथ अब जिंदगी का मामूल बनाइए कि मोहब्बत के साथ हमने दुरूद पाक पढ़ते रहना है। आइए एक बार फिर मोहब्बत के साथ बाआवाज़ बुलंद दुरूद पाक पढ़ें। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जैसे मेरे सरकार हैं ऐसा नहीं कोई। दुनिया में बड़े लोग आए, बड़े सरदार आए, बड़े हसीन आए, बड़े बड़े बाकमाल लोग आए, मगर जैसा मेरे रब अज़्ज़ा वजल ने अपने हबीब को बनाया, कायनात में ऐसा कोई ना बनाया है। आज मैं आपको 2500 साल पहले लिए चलता हूं। लेट्स टॉक अबाउट अब 2500 ईयर्स अगो। 2500 साल पहले की आपको एक दास्तान सुनाता हूं, आपका ईमान ताजा हो जाएगा। मुल्क के यमन पर असद तुब्बान हिमयरी नामी एक बादशाह की हुकूमत थी। चूंकि यमन की जबान में बादशाह को तुब्बा कहा जाता, इसलिए तारीख में यह बादशाह तुब्बा अव्वल यानी पहला यमन का जो बादशाह है उसके नाम से बड़ा मशहूर हो गया और इसका नाम तुब्बा हिमयरी के नाम से मशहूर हुआ। एक मरतबा तुब्बा जो है अपने वजीर के साथ सैर पर निकला, बहुत बड़ी इसके साथ एक करोफर के साथ फौज हुआ करती, लश्कर हुआ करता, उसके साथ 1,13,000 पैदल चलने वाले और 1,30,000 घुड़सवार, घोड़े पर सवार हॉर्स राइडर भी उसके साथ थे, इतना बड़ा उसका लश्कर। जिस शहर में ये काफिला पहुंचता लोग हैबत और ताज्जुब के मारे बड़े एहतराम के साथ हैबत के साथ उसके साथ पेश आते, उसका इज्जत करते। इस सफर के दौरान तुब्बा क्या करता था कि हर शहर से 10-10 उलमा लेता और अपने काफिले में शामिल करता रहता। कई शहरों की सैर करने के बाद 4,000 उलमा उसके काफिले में हो गए, टोटल 4,000 उलमा अब उसके काफिले में शामिल थे। जब ये काफिला शहर मक्का पहुंचा, बाकी शहरों में उसकी बड़ी आवभगत होती थी, रिस्पेक्ट देते थे लोग, मक्का पहुंचा तो वहां के लोगों ने उसकी जर्रा बराबर भी आवभगत ना की। तुब्बा हिमयरी जो है उसको देखकर बड़ा गुस्सा आया कि किसी ने मुझे रिस्पेक्ट ही नहीं दी। तो उसने वजीर को बुलाया और उसकी वजह पूछी कि वजह क्या है, यहां कोई मुझे रिस्पेक्ट ही नहीं दे रहा। तो उस वजीर ने कहा कि इस शहर में एक इमारत है जिसको काबा कहा जाता है, ये लोग इस इमारत में शैतान को और बुतों को पूजते हैं। याद रहे नबी पाक अलैहिस्सलाम दुनिया में नहीं आए थे, ये वही दौर था जब काबे में बुत हुआ करते थे। ये सब सुनकर तुब्बा ने दिल ही दिल में फैसला कर लिया कि वो मक्के पाक के आदमियों को कत्ल कर देगा, औरतों और बच्चों को कैदी बनाएगा और काबे को भी गिरा देगा, और काबे का नाम वीरान जगह हो जाएगा। उसने अभी प्लान किया था काबे के खिलाफ, दिल में सोचा, खुदा का करना ऐसा हुआ कि तुब्बा के सर में शदीद दर्द शुरू हो गया, उसकी आंख कान नाक मुंह सब जगह से पानी बहने लगा, बहुत बीमार हो गया। तबीबों से मशवरा किया, तबीब कहते हैं बीमारी तो कोई समझ नहीं आ रही, कोई आसमानी मामला लगता है, तुमने कोई ऐसा काम तो नहीं किया। तुब्बा कहने लगा, हाँ मैंने प्लान किया था कि इस काबे को गिरा दूंगा। तो उसके वजीरों ने बताया, बड़े बड़े जो उसके आलिम थे उन्होंने बताया कि ये वो जगह है इसके खिलाफ जब भी किसी ने बुरा इरादा किया है वो तबाह बर्बाद ही हुआ है, तुम फौरन तौबा कर लो। तुब्बा ने तौबा की, उसकी तबीयत ठीक हो गई। अब वो अपना काफिला लेकर उस जगह पहुंचा जिसे बाद में मदीने का नाम मिला, उस बस्ती में पहुंच गया। उस जगह पर तुब्बा ने कुछ देर कयाम किया, लेकिन उस काफिले से 400 उलमा ऐसे थे जिन्होंने तुब्बा को कहा कि अब हमने इस बस्ती को छोड़कर नहीं जाना। तुब्बा ने कहा, क्या माजरा है? कहा, हमने अपनी किताबों में पढ़ा है ये वही बस्ती है जहां आखिरी नबी ने आना है, इन्होंने यही हिजरत करनी है, इसी जगह को मस्कन बनाना है। सुनो, अभी मदीना मदीना नहीं बना था मगर मदीने से मोहब्बत करने वाले मौजूद थे। उस जमाने में भी उन उलमा ने कह दिया, हम इस जगह को छोड़कर नहीं जाने वाले, हमें आसमानी किताबें बता रही हैं कि वो वक्त आने वाला है, वो वक्त करीब है जब आखिरी नबी मबऊस होंगे, हिजरत फरमाएंगे और इसी बस्ती में कयाम फरमाएंगे। तुब्बा बड़ा उसका जहन बन गया, कहने लगा, मैं भी ऐसा करता हूं, एक साल यही इंतजार कर लेता हूं, शायद मेरी भी आखिरी नबी अलैहिस्सलाम से मुलाकात हो जाए। तुब्बा ने उन 400 उलमा के घर बनाए, उनकी शादियां करवाई, उन्हें आबाद किया, एक साल इंतजार किया मगर वो लम्हा ना आया। तुब्बा ने अब उन 400 उलमा में से जो सबसे बड़े आलिम थे उनको एक खत लिख कर दिया, सुनो दुनिया में ऐसी पर्सनैलिटी कोई नहीं आई कि जो अभी दुनिया में नहीं आई मगर उसके चाहने वाले मौजूद हैं, उसके दीवाने मौजूद हैं, उसकी गुलामी इख्तियार करने के लिए लोग तैयार हैं। उसने एक खत लिखा, जरा खत के अल्फाज सुनिएगा। तुब्बा उन उलमा को कहता है, ये खत आपके पास अमानत है, जब तक आप जिंदा रहें अपने पास रखिएगा, वरना आपके बाद अपनी नस्ल में से किसी को दे दीजिएगा। बहरहाल ये सिलसिला चलता रहा मगर उस खत के जरा मंदरजात सुनो, वो खत में क्या लिखता है, या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मैं आप पर और कुरान मजीद पर ईमान लाता हूं, आपके दीन और सुन्नत को अपनाता हूं, आपके और हर चीज के रब पर ईमान लाता हूं, और जो शरीयत आप लाएंगे उसे भी कबूल करता हूं। अगर मैं आपकी सोहबत पाने का शरफ हासिल कर सका तो ये मुझ पर रब का इनाम होगा, और अगर मुझे ये इनाम ना मिला तो आप कयामत के दिन मुझे भूलिएगा नहीं। हाय हाय, जरा सोचो तो सही, नबी पाक की शफात की खैरात कौन मांग रहा है? मेरे आका के दुनिया में तशरीफ लाने से 1000 साल पहले एक बादशाह खत लिख रहा है कि हुजूर मुझे कयामत के दिन भूल ना जाइएगा, रब की बारगाह में मेरी शफात कीजिएगा, मैं आपका फरमा बरदार उम्मती हूं और तशरीफ आवरी से कबल आप ही की पैरवी करने वाला हूं, मैं आप और आपके वालिद इब्राहिम के दीन पर हूं। ये खत लिखने के बाद तुब्बा ने उस पर सुनहरी मोहर लगाई और उस पर ये इबारत नक्श थी, पहले और बाद हुकुम अल्लाह ही का है और उस दिन ईमान वाले अल्लाह की मदद से खुश होंगे। सुनो मेरे मीठे इस्लामी भाइयों, ये खत ट्रांसफर होता रहा, एक के बाद एक नस्ल दर नस्ल लोग अपने आने वाले बेटे को देते रहे कि हम दुनिया से चले जाएं, तुम्हारी अगर आखिरी नबी से मुलाकात हो तो उन्हें दे देना। अब नाजरीन जरा गौर कीजिए, ये वही लोग थे जो बाद में अंसार बने। मदीने में जब नबी पाक हिजरत कर गए ना, और जिन लोगों ने नबी पाक की मदद की, जो सहाबा इकराम सरे फर्श आंखें बिछाकर इस्तकबाल कर रहे थे, ये वही उस तुब्बा अव्वल के छोड़े हुए उन 400 उलमा की औलाद में से थे। अब उन लोगों ने मशवरा किया, उन्हें इतला मिल गई थी कि प्यारे आका मक्के में आ गए हैं, अब ये उनकी अमानत उन्हें पहुंचाई जाए, ये लेटर अब वहां जाकर दिया जाए। एक वफ्त बनाया गया और ये खत लेकर नबी पाक अलैहिस्सलाम की बारगाह में जब खत लेकर एक जो जिसको कहते मैसेंजर होता है, खत पहुंचाने वाला, वहां कबीला बनू सुलैम में पहुंचा तो वहां प्यारे आका अलैहिस्सलाम जलवागर थे। अबू लैला अंसारी थे जो लेकर गए थे, प्यारे आका अलैहिस्सलाम को वो पहचानते नहीं थे क्योंकि पहले देखा ही नहीं था। तो नबी पाक अलैहिस्सलाम ने जैसे ही उन्हें देखा कहा कि अंत अबू लैला, प्यारे आका ने उसका नाम लिया कि तुम अबू लैला हो। वो कहता जी हाँ। आप अलैहिस्सलाम ने खबर देते हुए फरमाया वह माँ का किताब तुब्बाइल अव्वल, तुम्हारे पास तुब्बाए अव्वल का एक खत मौजूद है। वो शख्स और ताज्जुब में आ गया, ये मेरा नाम भी जानते हैं, जो अमानत मेरे पास है वो भी जानते हैं। अल्लाह अकबर। वो शख्स कहता है हुजूर ये तो बताइए आप हैं कौन। नबी ये पाक फरमाते हैं वही मोहम्मद हूँ जिसका खत तुम लेकर आए हो सल्लल्लाहु तआला अलैहि वसल्लम। अब उस खत को खोला गया, 1000 साल हो चुके थे उस लेटर को, उस पर मोहर लगी हुई थी। नबी पाक अलैहिस्सलाम ने खत खोला, सिद्दीक अकबर को दिया। ऐ सिद्दीक अकबर जरा खत पढ़कर सुनाओ, सहाबा की मजलिस मौजूद है, सोचिए तो सही, 1000 साल पुराना खत है, बारगाह रिसालत में लिखा गया। अब सिद्दीक अकबर रदी अल्लाह तआला ने यह खत पढ़कर सुनाया। सुबहान अल्लाह, नबी पाक अलैहिस्सलाम ने वो खत सुनकर 3 बार फरमाया मरहबा बिल सालेह, यानी नेक भाई को खुशामदेद, नेक भाई को खुशामदेद, नेक भाई को खुशामदेद। इसके बाद नबी पाक अलैहिस्सलाम ने अबू लैला अंसारी को मदीने लौट जाने का हुक्म दिया। अब जरा याद रखिए, वो जो खत था उसमें नबी पाक अलैहिस्सलाम के लिए भी एक मकान उसने बनाया था। सबसे बड़े आलिम को कहा था कि यह मकान मेरे आका को तोहफे में दीजिएगा, लेकिन नस्ल दर नस्ल ये मकान आप आगे बताते जाइएगा कि जब वो अल्लाह के नबी मदीने शरीफ आए तो ये मकान उनका मस्कन बने। अब सुनो, हिजरत का वक्त आया, नबी पाक मदीने पहुंचते हैं, हर सहाबी चाह रहा है हमारे घर आइए, हुजूर हमारे मेहमान बनिए। कौनैन के वाली सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि ये फैसला ऊंटनी पर छोड़ दो, मेरी ऊंटनी जहां जाकर रुकेगी मैं वहां जाकर उस घर में कयाम करूंगा। अल्लाह की तरफ से गोया उसे इशारा था। ऊंटनी चलते चलते मदीने की गलियों में घूम रही है। तस्वुर तो करो, हर सहाबी सोचता होगा काश मेरे घर के आगे बैठ जाए, काश मेरे घर के आगे बैठ जाए और अल्लाह के हबीब मेरे मेहमान बन जाएं। हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला नो की किस्मत पर हमारी जाने कुर्बान, मेजबाने रसूल का शरफ मिला और आका अली सलाम की ऊंटनी जो है उनके दरवाजे पर जाकर बैठती है। अब जो बात बताने जा रहा हूं ईमान को और ताजा कर देगी। उलमा कहते हैं सैयदना अबू अय्यूब अंसारी का जो मकान था ना, बेसिकली वो उनका मकान नहीं था, ये वही मकान था जो तुब्बा अव्वल ने नबी पाक के लिए बनाया था। आका सैयदुना अबू अय्यूब अंसारी के मेहमान न बने, नबी पाक उसी मकान पर पहुंचे जो तुब्बा अव्वल बादशाह ने कौनैन के वाली सल्लल्लाहु तआला अलैहि वसल्लम के लिए तामीर किया था। ऐ मेरे मीठे इस्लामी भाइयों, ये दास्तान सुनाने का मकसद क्या है, ये बताने का किसी वजह क्या है कि एक मैं ही नहीं उन पर कुर्बान जमाना है, एक मैं ही नहीं उन पर कुर्बान जमाना है, जो रब्बे दो आलम का महबूब यगाना है। अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम को अल्लाह ने ये शान अता फरमाई कि मेरे आका दुनिया में अभी आए नहीं हैं, मदीने पाक को अपना मस्कन नहीं बनाया है, मगर मदीने के चाहने वाले मौजूद हैं, मदीने में नबी पाक का इंतजार करने वाले मौजूद हैं, अल्लाह अकबर, और नबी पाक की गुलामी इख्तियार करने वाले मौजूद हैं। फिर हम क्यों ना झूम कर कहें कि जैसे मेरे सरकार हैं, ऐसा नहीं कोई। अल्लाह ने अपने हबीब को ऐसा बनाया कि कायनात में ऐसा ना पहले कोई आया ना बाद में आएगा। सुभान अल्लाह, नबी पाक अलैहिस्सलाम की शान हम क्या बयान करें। जब भी किसी मुबल्लिग को, उलमा बैठे हैं, जब भी किसी मुबल्लिग को यह कहा जाए कि प्यारे आका अलैहिस्सलाम की शान बयान करो, तो मुबल्लिग बाज़ औक़ात तो परेशान हो जाता है। ये परेशानी अच्छी परेशानी है, गुड प्रॉब्लम है। एक होती है बैड प्रॉब्लम और एक होती है गुड प्रॉब्लम। अच्छी प्रॉब्लम यह है कि वो हैरान होता है कि नबी पाक अलैहिस्सलाम की शान बयान कहां से शुरू करूं, कहां खत्म करूं, उसे अल्फाज ही नहीं मिलते। अल्लाह ने इतने कमालात से नवाजा, अल्लाह ताला ने खुद अपने हबीब की शान को कैसे बयान फरमाया। कुरान मजीद फुरकान हमीद में अल्लाह ताला फरमाता है वरफअना लका ज़िक्रक, और हमने तुम्हारी खातिर तुम्हारा जिक्र बुलंद कर दिया। ऐ बहरिया टाउन वालों, तुम्हें मुबारक हो जो अल्लाह के हबीब के जिक्र को बुलंद कर रहे हैं। सुभान अल्लाह, ये रब ने वादा फरमाया है और अल्लाह जिसे चाहता है ये मौका देता है जो हबीब के जिक्र को बुलंद करने में शामिल हो जाता है। महबूब की महफिल को महबूब सजाते हैं। ये वैसे ही नहीं सज गई महफिल, बहुत सारे लोगों को दावत दी गई होगी, मगर जिसके नसीब में होता है महबूब की महफिल को महबूब सजाते हैं, आते हैं वही जिनको सरकार बुलाते हैं। वो लोग खुदा शाहिद किस्मत के सिकंदर हैं जो सरवरे आलम का मीलाद मनाते हैं। अब जरा कुछ कुरान से बात कर लेते हैं, ईमान ताजा हो जाएगा कि अल्लाह ने अपने हबीब अलैहिस्सलाम की शान कुरान में कैसे बयान की और उनके जिक्र को बुलंद करने का इंतजाम कैसे किया। सुभान अल्लाह, वरफअना लक ज़िक्रक, इस आयत के बारे में नबी पाक अलैहिस्सलाम ने जिब्रील अमीन से पूछा कि जिब्रील इस आयत के बारे में बताओ। जिब्रील अमीन अर्ज करते हैं कि या रसूल अल्लाह, आपके जिक्र की बुलंदी यह है, रब फरमा रहा है कि जब मेरा जिक्र किया जाएगा तो मेरे साथ आपका भी जिक्र किया जाएगा। हैं हजरते कतादा रदी अल्लाह तआला फरमाते हैं कि अल्लाह ताला ने आपका जिक्र दुनिया और आखिरत में बुलंद किया। हर खतीब, हर तशहुद पढ़ने वाला अशहदु अल्ला इलाहा इल्लल्लाह के साथ अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह पुकारता है। सुभान अल्लाह, इसकी रिफअत की कैसी सूरतें बयान हुई। अल्लाह अकबर, जरा सुनिएगा, अल्लाह कुरान में फरमाता है मन युतिर रसूल फकत अता अल्लाह, जिसने रसूल का हुक्म माना बेशक उसने अल्लाह का हुक्म माना। हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह तआला फरमाते हैं कि अगर कोई अल्लाह ताला की इबादत करे, बात बड़ी बारीक है, जरा समझिएगा, नबी पाक की शान मालूम होगी, अगर कोई अल्लाह ताला की इबादत करे, हर बात में उसकी तस्दीक करे और सरवरे दो आलम अलैहिस्सलाम की रिसालत की गवाही ना दे तो ये सब बेकार है, वो बेदीन ही रहेगा। क्योंकि ईमान कंप्लीट ही जब होता है जब नबी पाक अलैहिस्सलाम की रिसालत का इकरार, आपके खातमुन नबीयीन होने का इकरार हो। सुभान अल्लाह, आगे चलते हैं। रिफते जिक्र का एक अंदाज ये भी है कि जिक्र खुदा के साथ जिक्र मुस्तफ़ा किया जाता है। जैसे अल्लाह ताला ने अजान में, इकामत में, नमाज में, तशहुद में, खुतबे में और कसीर मकामात पर अपने जिक्र के साथ आपके जिक्र को शामिल फरमा दिया। इस हवाले से मैं चंद कुरानी आयतों के तर्जमे रेफरेंस के साथ पेश करता हूं ताकि अंदाजा हो कि रब ने अपने हबीब के जिक्र को, रब ने अपने हबीब की शान को कुरान मजीद फुरकान हमीद में किस तरह बयान किया। सूरह निसा आयत नंबर 80, आप अलैहिस्सलाम की इताअत खुदा की इताअत है। सूरह निसा आयत नंबर 14, आपकी नाफरमानी खुदा की नाफरमानी है। और जनाब सुनिए, सूरह निसा आयत नंबर 100, आपकी तरफ हिजरत खुदा की तरफ हिजरत है। सुनिए सूरह निसा आयत नंबर 136, आप पर ईमान लाना खुदा पर ईमान लाने की तरह जरूरी है। आपसे मुकाबला खुदा से मुकाबला है। अब मैं बयान करता जा रहा हूं, आपसे दोस्ती खुदा से दोस्ती है, आपसे मुंह फेरना खुदा से मुंह फेरना है। सुभान अल्लाह, जबी तो मेरे आला हजरत लिखते हैं कि मैं तो मालिक ही कहूंगा। ये ऐसे नहीं लिखा, मैं तो मालिक ही कहूंगा कि हो मालिक के हबीब, यानी महबूब मुहिब में नहीं मेरा तेरा, बखुदा खुदा का यही है दर। ये बात कुरान कह रहा है कि बखुदा खुदा का यही है दर, नहीं और कोई मफर मकर, जो वहां से हो यहीं आके हो, जो यहां नहीं वो वहां नहीं। अल्लाह अकबर, जरा गौर कीजिए। अब जरा लॉजिकली जिक्र मुस्तफा को रब ने कैसे बुलंद किया। वरफअना लका ज़िक्रक, महबूब से वादा किया, ए महबूब हमने तुम्हारे जिक्र को ऊंचा किया। कैसे ऊंचा हो रहा है? अब जरा दुनिया के नक्शे पर नजर दौड़ाइए। वेरी फर्स्ट अजान ऑन फजर, सबसे पहले फजर कहां होती है? ऑस्ट्रेलिया से आगे चले जाएं, फिजी और आगे भी जजीरे हैं, वहां सबसे पहले सूरज निकलता है, वहां फजर की अजान होती है। जैसे ही फजर की अजान होती है, अल्लाह अकबर अल्लाह अकबर, अशहदु अल्ला इलाहा इल्लल्लाह, अशहदु अल्ला इलाहा इल्लल्लाह। अब क्या कहता है मौज़िन? अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह। अभी जैसे ही आप नक्शे पर नजर दौड़ाए ना, एक अजान खत्म नहीं होती, अगले दो चार पांच दस मिनट के बाद दूसरी अजान, तीसरी अजान। अब दुनिया में यह सिलसिला शुरू होता है। आप फिजी से शुरू करें, ऑस्ट्रेलिया, सबसे आखिर में वहां जाकर जनाब सूरज निकलता है। अभी ये अजानों का सिलसिला पहुंचते पहुंचते पाकिस्तान तक नहीं पहुंचता, फिजी में जोहर का वक्त शुरू हो जाता है, एक और अजान शुरू हो जाती है। अभी ये जोहर की अजानों का सिलसिला दुनिया में जारी होता है, असर की अजान शुरू हो जाती है। सुभान अल्लाह, दुनिया में कोई एक लम्हा ऐसा नहीं है जिसमें अजान ना गूंज रही हो और नबी पाक का जिक्र रब ने अपने जिक्र के साथ बुलंद ना किया हो।
अल्लाह ने अपने हबीब के जिक्र को बुलंद करने का कैसा शानदार इंतजाम किया। अरे कुरान की तिलावत कहां नहीं होती, माशाल्लाह सारी दुनिया में हर वक्त कुछ ना कुछ लोग तिलावत कुरान कर रहे होते हैं, तो कुरान भी तो मेरे आका अली सलातो वसलाम की कैसी नात बयान करता है, कुरान भी जा बजा अल्लाह के हबीब की कैसी शान बयान करता है। एक मुख्तसर जायजा कुरान का भी पेश कर देता हूं ताकि मजीद ईमान ताजा हो जाए, पता चले कि रब का कुरान भी नबी पाक की शान और नबी पाक की नात कैसे बयान करता है। वो पंजाबी शायर लिखते हैं ना, मिलकर पढ़ेंगे। दसा की मैं मुस्तफा दी केडी सोनी शान है, आप दी तारीफ विच सारा ही कुरान है, आप दी तारीफ विच सारा ही कुरान है, पढ़ के तुवे जेड़ा मर्जी सिपारा, पढ़ के तुवे जेड़ा मर्जी सिपारा, कसम खुदा दी मैनू सब नालों प्यारा। अब कुरान में कैसे नाते हैं सुनते जाओ, सुभान अल्लाह की सदा साथ होनी चाहिए। सूरह फतह आयत नंबर 29 में अल्लाह ताला नबी पाक को मुहम्मदुर रसूलुल्लाह फरमा रहा है। सूरह आले इमरान आयत नंबर 33 में आपको मुस्तफा करार दिया। मुस्तफा का माना समझते हो, चुना हुआ, चोजन वन। सैयदी आला हजरत क्या खूबसूरत बात लिखते हैं, जात हुई इंतखाब, वस्फ हुए लाजवाब, नाम हुआ मुस्तफा, तुम पे करोड़ों दुरूद। सूरह जिन आयत नंबर 27 में आपको मुर्तजा के लकब से याद फरमाया। सूरह बनी इसराइल आयत नंबर 1 में अब्द कामिल। सूरह मायदा आयत नंबर 15 में आपको नूर फरमाया। सूरह निसा आयत नंबर 174 में बुरहान यानी वाज़े दलील फरमाया। सूरह अहज़ाब आयत नंबर 45 में शाहिद यानी हाजिर नाजिर, सिराज मुनीर यानी चमकता हुआ सूरज, और दाई इल्लाह यानी अल्लाह पाक की तरफ बुलाने वाला फरमाया। सूरह यासीन आयत नंबर 1 में यासीन फरमाया। सूरह ताहा आयत नंबर 1 में ताहा फरमाया। सूरह बकरा आयत नंबर 119 में बशीर यानी खुशखबरी सुनाने वाला, नजीर यानी डर सुनाने वाला फरमाया। सूरह मुजम्मिल आयत नंबर 1 में आप अलैहिस्सलातु वस्सलाम को मुजम्मिल। सूरह मुद्दसिर आयत नंबर 1 में मुद्दसिर फरमाया। सूरह आले इमरान आयत नंबर 164 में अल्लाह पाक ने आपको मोमिनों पर अपना एहसान करार दिया। सूरह कलम आयत नंबर 4 में आपको साहिबे खुल्क अजीम फरमाया। सूरह बनी इसराइल आयत नंबर 79 में साहिबे मकामे महमूद फरमाया। अब बताओ ये बात ठीक है कि नहीं कि दस्ता की मैं मुस्तफा दी केडी सोनी शान है, आप दी तारीफ विच सारा ही कुरान है, आप दी तारीफ विच सारा ही कुरान है, पढ़ के तुए जेड़ा मर्जी सिपारा, कसम खुदा दी मैनू सब नालों प्यारा। तो नबी पाक की शान हमारी औकात ही नहीं बयान कर सके। मेरे आला हजरत लिखते ना, ए रजा खुद साहिबे कुरान है मद्दाह हुजूर, तो मुझसे कब मुमकिन है फिर मिदहत रसूलुल्लाह की। तो हम आज मीलाद मनाते हैं, नबी पाक की शान क्यों बयान करते, ताकि मजीद नबी पाक से अटैचमेंट बढ़े, इश्के रसूल में इजाफा हो। जुमे के खुतबे में ये जुमला बार बार आप सुनते हैं, अला ला ईमान लिमन ला मोहब्बत अला, अला ला ईमान लिमन ला मोहब्बत अला। कभी इमाम साहब से पूछा, हुजूर ये हर जुम्मे को आप 3 बार ऐलान करते हैं, व्हाट इज द मीनिंग, इसके माना सुनो। इसका मतलब ये है कि सुन लो, उसका ईमान नहीं जिसके दिल में नबी पाक से मोहब्बत नहीं। ईमान की जान है मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम, इश्के रसूल, ये हम सब के ईमान के लिए कितना जरूरी है कि इश्के रसूल नहीं तो ईमान ही कंप्लीट नहीं होता। आज दुनिया भर में चंद बदबख्त ये साजिश कर रहे हैं कि मुसलमानों के दिलों से इश्के रसूल निकाला जाए, ऐसी प्लानिंग की जाती है कि हमारे आका अलैहिस्सलातु वस्सलाम की शान में गुस्ताखी की जाए और मुसलमानों को चेक किया जाए कि अभी भी नबी पाक से मोहब्बत बाकी है या खत्म हो गई। कभी भी आप ये नहीं सुनेंगे कि नमाजें बंद हो गई, कुरान की तिलावत बंद हो गई। वो सब जानते हैं कि असल जो एसेंस ऑफ दीन है वो नबी पाक अलैहिस्सलातु वस्सलाम से मोहब्बत है। ये निकाल दो फिर मुसलमान किसी काम का नहीं। اور اللہ سلامت رکھے عاشقان رسول کو جو اس طرح کے اجتماعات منعقد کر کے کونین کے والی صلی اللہ تعالیٰ علیہ وسلم کی شانیں بیان کر کے اور لوگوں کے دلوں میں عشق رسول میں اضافہ کرتے ہیں. انشاءاللہ ہم اپنے اندر بھی اور اپنی آنے والی نسلوں میں بھی سرکار کے عشق کو مزید فروغ دیں گے انشاءاللہ. اور اس کا طریقہ کیا ہے؟
اس کا طریقہ یہ ہے کہ نبی پاک علیہ السلام کی تعلیمات پر عمل کیا جائے. ہمیشہ یاد رکھو عشق بغیر اطاعت کے کمپلیٹ نہیں ہوتا. یہ کیسے پاسبل ہے کہ آپ کسی سے محبت بھی کریں اور اس کی بات بھی نہ مانیں؟ محبوب کی تو ہر بات پہ بندہ لبیک کہتا ہے نا. آپ کے لیے جان حاضر کیونکہ آپ سے پیار ہے. ہم دنیا میں بھی کسی کو کہتے ہیں نا. تو جب اللہ کے حبیب علیہ الصلوۃ والسلام سے اتنی محبت کا دعویٰ کرتے ہو تو پھر اپنی زندگی میں ان کی جو فٹ سٹیپ ہیں، جو ان کی ہمارے لیے مشعل راہ، جو ان کی باتیں ہیں، اس پر عمل کتنا کر رہے ہیں؟ نبی پاک کی شان میں کیا بیان کروں، اتنی باتیں مجھے یاد آ رہی ہیں. مگر میں آپ کو پیارے آقا علیہ الصلوۃ والسلام کا ایک اور شاندار معجزہ، دنیا میں آج کل بڑے عرصے بعد سائنس نے ترقی کی، اوپن ہارٹ سرجری ہوتی ہے نا. اب تو بندہ بھی جاگ رہا ہوتا ہے اور اس کے سامنے اس کا دل نکال لیا جاتا ہے اور جناب اس کی سرجری ہو جاتی ہے. کہتے ہیں سائنس نے بڑا کارنامہ کیا. آؤ میں بتاتا ہوں 1400 سال پہلے بی بی حلیمہ سعدیہ کے گھر کیا ہوا تھا. آقا علیہ الصلوۃ والسلام کی عمر مبارک ابھی 2-3 سال ہے. فرشتے آتے ہیں اور نبی پاک کے سینے کو چیرتے ہیں، دل اقدس کو باہر نکالتے ہیں اور اس میں نور مزید داخل کیا جاتا ہے، سینہ اقدس کو پھر بند کر دیا جاتا ہے. کوئی تکلیف نہیں ہے، کوئی نشان نہیں ہے، اور یہ شک کے صدر جو ہے یعنی سینے کو کھولا گیا. یہ معجزہ ایک بار نہیں ہوا، میرے آقا کے ساتھ 4 بار یہ معجزہ ہوا، ایک تقریباً 2-3 سال کی عمر میں، ایک 10 سال کے آس پاس. پھر نبی پاک جب سیدنا ام ہانی کے گھر سے معراج کی شب رب کی بارگاہ میں حاضر ہوئے، اس وقت شک کے صدر کر کے مزید نور کی بارش کی گئی. اور سنو، جب قرآن کی پہلی آیت نازل ہونے کا وقت آیا تھا، جب بھی نبی پاک کا شک کے صدر ہوا، میرے اعلیٰ حضرت کہتے ہیں نا، تو جو چاہے تو ابھی میل میرے دل کے دھلیں. ہمارے دل میلے ہوتے ہیں، میرے آقا کی تو کیا شان ہے. کہتے حضور آپ نگاہ فرما دیں تو میرا یہ گندا دل بھی اجیالا ہو جائے. تو جو چاہے تو ابھی میل میرے دل کے دھلیں، کہ خدا دل نہیں کرتا کبھی میلا تیرا. حضور آپ کے دل پر تو انوار و تجلیات کی بارشیں ہوتی ہیں. تو یہ شان ہے میرے آقا علیہ الصلوۃ والسلام کی. مگر آج ہمارے دلوں کا حال کیا ہے؟ اب میں آتا ہوں اپنے بیان کو کنکلوژن کی طرف لے کر. اور میسج آف ٹوڈیز بیان، دل، نبی پاک کے دل کی بات ہوئی نا، مسلمان کا دل کیسا ہونا چاہیے، ان کے امتی کے دل کی حالت کیا ہونی چاہیے؟ آج ہمارے دل بہت ساری برائیوں میں مبتلا ہے. ٹھیک ہے، ہم آج کل اپنے دل کی بڑی فکر کرتے ہیں، کولیسٹرول نہیں بڑھنا چاہیے، بلڈ پریشر نہیں بڑھنا چاہیے، شوگر کا خیال رکھتے ہیں جناب، ہارٹ اٹیک نہ ہو جائے، ٹیسٹ کرواتے ہیں، لپڈ پروفائل. ٹھیک ہے، اچھی بات ہے، اپنی صحت کا خیال رکھنا چاہیے. مگر یہ وہ بیماریاں ہیں جس کا ہم بڑا کانشیس رہتے ہیں، واکنگ کرنے شروع ہو گئے لوگ، جم جانا شروع ہو گئے. یہ وہ بیماریاں ہیں کہ اگر آپ اسے کنٹرول نہ کر سکے تو اینڈ آف دا ڈے جان چلی جائے گی نا. مگر میں جن بیماریوں کی طرف اشارہ کر رہا ہوں، اگر یہ دل میں رہیں تو ایمان جا سکتا ہے. یہ وہ بیماریاں ہیں جس کو کوئی ڈائگنوز کرنے کے لیے تیار نہیں ہے، اس کے بارے میں بات نہیں کرتے، اس کے علاج کی فکر نہیں کرتے. وقت کم ہے ورنہ میں بہت ساری اس طرح کی بیماریاں بتاؤں جسے علماء نے کتابوں میں باطنی امراض کے طور پر پورے چیپٹر باندھے. میں صرف 2 بیماریوں کی بات کرنا چاہوں گا جو اس قدر ہمارے معاشرے میں عام ہو گئی ہیں. ہر بندہ لگتا ہے اس کا مریض ہے، مگر خیال کسی کو نہیں ہے، ٹینشن کسی کو نہیں ہے. یاد رکھیے گا، قلب جو ہے نا، اس کو قلب کیوں کہتے ہیں؟ قلب کہتے ہیں الٹ پلٹ ہونے والی چیز. یہ دل ہے نا، بدلتا رہتا ہے. اللہ پاک میرے اور آپ کے دل کو دین پر ثابت قدمی عطا فرمائے. عجیب کیفیت ہوتی ہے دل کی، کبھی سخاوت کا ایسا دل موجے مار رہا ہوتا ہے، یار میں اللہ کی راہ میں سب لٹا دوں، کبھی اسی دل پر ایسی کنجوسی کا قبضہ ہو جاتا ہے کہ 1 روپیہ نکالنے کو جی نہیں چاہتا. یہی دل ہوتا ہے کبھی خوف خدا سے لرز رہا ہوتا ہے، بندہ رو رو کے کہتا ہے اب کوئی گناہ نہیں کروں گا، اور اسی دل پر شیطان ایسا طاری ہوتا ہے کہ بندہ کہتا ہے کچھ بھی ہو جائے آج یہ گناہ کرنا ہے. کبھی یہ دل کہتا ہے یار سب کو معاف کر دو، عاجزی سے رہو. کبھی اسی دل پر تکبر ایسا واری ہوتا ہے، کہتا ہے اگلے کو چھوڑوں گا نہیں، اپنا بتاؤں گا. یعنی ہر وقت یہ کیفیات بدلتی رہتی ہیں. نبی پاک کی دعا سے سمجھو، یہ دل جو ہے نا، اس کے بارے میں دعا کرتے میرے آقا علیہ الصلوۃ والسلام. اور یہ میری اور آپ کی تعلیم کے لیے ہے. اللہ کے حبیب فرماتے، یا مقلب القلوب ثبت قلبی علی دینک، اے دلوں کو پھیرنے والے، میرے دل کو اپنے دین پر ثابت قدمی عطا فرما. کب بندہ ایمان سے ہاتھ دھو بیٹھے پتہ بھی نہیں چلتا، کب دماغ گھوم جائے، کب دل بدل جائے، اللہ سے دعا مانگا کرو کہ اللہ یہ دل جو ہے یہ دین پر ثابت قدم رہے، یہ نیکی پر ثابت قدم رہے، اے رب کریم اس دل کو گناہوں سے پاک کر دے۔ اور اب دو بیماریاں، ایک بیماری جس کو کہتے ہیں بدگمانی، نیگیٹو اپروچ، یہ اس قدر آج لوگوں کے دلوں میں ہے، اس طرح اس میں مبتلا ہیں۔ پہلے حدیث سنیے، نبی پاک علیہ الصلوۃ والسلام فرماتے ہیں بدگمانی سے بچو، بے شک بدگمانی بدترین جھوٹ ہے۔ اور ارشاد فرمایا میرے آقا علیہ الصلوۃ والسلام نے، جس نے اپنے مسلمان بھائی سے برا گمان رکھا بے شک اس نے اپنے رب سے برا گمان رکھا۔ آج کون ہے جو اچھا گمان رکھتا ہے؟ اچھا لوگ کہتے ہیں نہیں یار میں تو بدگمانی نہیں کرتا۔ پہلے میں آپ کو بدگمانی کا ایک کانسیکوینس بتاتا ہوں، جو بدگمان ہوتا ہے نا اس کا سکون چلا جاتا ہے، ٹینشن میں رہے گا۔ دو بیماریاں ہیں جو انسان کا سکون چھین لیتی ہیں، ایک بدگمانی، ایک حسد۔ ہمیں لوگ آ کر کہتے ہیں یار رات نیند نہیں آتی، دعا کر دیں۔ جس کو رات کو نیند نہیں آتی نا سوچتا رہتا ہے، وہ چیک کرے کہیں کسی سے بدگمانی تو نہیں کر رہے یا کسی کے حسد میں مبتلا تو نہیں ہے، کیونکہ تم اسی کے بارے میں سوچتے رہو گے۔ ہیں بدگمانی یہ اتنی عجیب و غریب بلا ہے کہ آج بھائی بھائی سے لوگ بدگمان ہیں۔ اب آپ کہیں گے یار میں تو کسی سے بدگمان نہیں، چلیں ایک دو ایگزامپل بتاتا ہوں آپ۔ آپ نے کسی کو کال کیا، اس نے فون نہیں اٹھایا، پہلا خیال دل میں کیا آتا ہے؟ ہاں بڑا آدمی ہو گیا، اب کہاں فون اٹھائے گا۔ پہلے اپنا مطلب تھا تو روز فون کرتا تھا، آج میرا نمبر دیکھ کر نہیں اٹھا رہا۔ ارے اللہ کے بندو، ہو سکتا ہے وہ نماز پڑھ رہا ہو، آرام کر رہا ہو، کہیں مصروف ہو، پازیٹو تو سوچو۔ گھر پہ گئے، کسی کے دروازہ نوک کیا، بتاؤ ابو کو، بچے کو کہا ابو کو بھیجیں، بچہ آ کر کہتا ابو نہیں ہے، پہلا خیال گھر میں ہوگا جھوٹ بول رہا ہے۔ آپ سوچو یار، یعنی اسٹارٹ ہی ہماری نیگیٹو سے ہوتی ہے، ہم کسی کے بارے میں پازیٹو سوچتے ہی نہیں ہیں۔ کسی کو اللہ پاک ترقی دے، مال آ جائے، اس کی بزنس بڑھ جائے، تو لوگ کہتے ہیں دو نمبر سے کمایا ہوگا۔ ارے تمہیں کیا پرابلم ہے اگر اللہ اسے نعمت دے رہا ہے، اللہ اسے عروج دے رہا ہے؟ آپ بدگمانی کر کے حرام کے کام میں مبتلا ہو رہے ہیں۔ یاد رکھیے یہ بدگمانی بدترین جھوٹ فرمایا گیا۔ پازیٹو سوچیں، حسن ظن رکھیں، کوئی بات نہیں، میرا فون نہیں اٹھایا، بعد میں کر لے گا، میرا بھائی مصروف ہوگا، کوئی بات نہیں۔ اچھا ایسے لوگ پرابلم، جس کو کہتے ہیں دماغ ہی خراب ہو جائے، ان کو دیکھ کر مسکرائیں نا تو ان کو بدگمانی ہو رہی تھی، میرے بارے میں سوچ رہا ہے، کوئی پلاننگ ہی کر رہا ہوگا میرے بارے۔ اچھا نہ مسکرائیں تو کہتے ہیں پتہ نہیں منہ چڑھا کے بیٹھا تھا، مسکرایا نہیں۔ اب بندہ کہہ رہا ہے اس کے سامنے کروں کیا، مسکراؤں تو پرابلم، نہ مسکراؤں تو پرابلم، اس کو پرابلم ہی رہتی ہے۔ تو یہ بدگمانی اپنے دل سے نکالیں۔ بیوی کو میاں سے بدگمانی، شوہر کو بیوی سے بدگمانی، ساس کو بہو سے بدگمانی، ایسی بدگمانی کا دور آ گیا ہے، کوئی تسبیح پڑھ رہا ہوتا تو کہتے ہیں پڑھ کے مجھ پہ پھونک رہا ہوگا، ساس کے بہو پڑھ لے گھر میں کوئی دو رکعت نفل زیادہ تو لگتا ہے کوئی وظیفہ لے کر آئیے میرے بیٹے کو اپنا بنا لے گی۔ ارے یار وہ اللہ کی عبادت کر رہی ہے، تم بدگمانی کر رہی ہو۔ خدا را اس بدگمانی سے نکلیے، حسن زن میں کوئی شر نہیں ہے اور بدگمانی میں کوئی خیر نہیں ہے۔ اچھا ہماری شریعت بڑی کمپلیٹ ہے، ہمیں یہ بھی کہا گیا بدگمانی نہ کرو اور یہ بھی کہا گیا کہ ایسے کام نہ کرو جس سے سامنے والوں کو بدگمانی ہو۔ سبحان اللہ، نبی پاک علیہ الصلوۃ والسلام ایک بار اپنی زوجہ محترمہ کے ساتھ رات کو کلام کر رہے تھے، تو ایک صحابی یا دو صحابی وہاں سے گزرے، نبی پاک علیہ الصلوۃ والسلام نے انہیں بلایا اور بلا کر کہا کہ میری زوجہ ہیں۔ صحابی نے کہا حضور ہم آپ کے بارے میں تو کبھی بھی نیگیٹو نہیں سوچ سکتے۔ اللہ کے حبیب علیہ الصلوۃ والسلام نے فرمایا کہ شیطان انسان کی رگوں میں خون کی طرح دوڑتا ہے، تو ایسے کام بھی نہیں کرنے کہ جس سے لوگ بدگمان ہو۔ بندہ کہتا ہے لوگ سوچتے رہے میری بلا سے، نہیں، آپ ایسے اعمال بھی نہ کریں، آپ ایسے کام بھی نہ کریں کہ لوگ بدگمان ہو۔ لیکن عام مسلمانوں کے لیے حکم یہی ہے کہ مسلمانوں کے بارے میں حسن زن کا پہلو سوچیں۔ اب مثال کے طور پر کوئی جماعت میں نہیں آیا، امام صاحب کو ہی لے لیں، ہاں مجھے امام صاحب نے نہیں کہا، میں ویسی مثال دے رہا ہوں، اور بھی بہت سارے امام صاحب بیٹھے ہیں، امام صاحب کسی دن فجر کی نماز میں نہیں آ سکے، ہاں امام صاحب سوئے ہوئے ہوں گے، نماز قضا ہو گئی۔ یار آپ کون ہوتے ہیں کسی کے بارے میں فیصلہ کرنے والے؟ ہو سکتا ہے کوئی عذر ہو گیا ہو، وضو کا پرابلم ہو گیا ہو، پازیٹو ہی نہیں سوچنا۔ مسجد میں آ کر بھی حرام سوچ کر گئے، امام صاحب نے تو شاید اٹھ کر اپنی نماز پڑھ لی ہوگی، مگر آپ فجر پڑھ کے بھی حرام کا گناہ لے کر واپس جا رہے ہیں۔ یہ ایک مثال دے رہا ہوں، گھر میں دیکھیں، کاروبار میں دیکھیں، دوستوں میں دیکھیں، نیگیٹو، اور اسی نیگیٹوٹی کی وجہ سے اب اعتماد کی فضا ختم ہو گئی ہے، کاروبار کرنے کو جی نہیں چاہتا، ساتھ بیٹھنے کو جی نہیں چاہتا، پتہ نہیں سچ بول رہا ہوگا جھوٹ بول رہا ہوگا، ہر بات میں نہ کریں ایسا۔ اور ایک دوسری دل میں جو بیماری ہے وہ حسد، ہمارے معاشرے کو کھا گئی میرے میٹھے اسلامی بھائی، اتنا عام ہو گیا۔ حالانکہ حسد کے بارے میں میرے آقا علیہ الصلوۃ والسلام فرماتے ہیں حسد وہ بیماری ہے، حدیث پاک کا مضمون ہے، حسد نیکیوں کو اس طرح کھا جاتا ہے جیسے آگ لکڑی کو کھا جاتی ہے۔
سردیوں میں لکڑی جلاتے ہیں نا, کیا ہوتا ہے تھوڑی دیر کے بعد لکڑی راکھ ہو جاتی ہے, نتھنگ لیفٹ. آپ نے سارا دن نمازیں پڑھی, صدقہ دیا, روزے بھی رکھے, اور حسد کر کے وہ ساری نیکیاں سمجھ لو جلا ڈالی. مگر آج کون ہے جو حسد نہیں کرتا؟ اب بھی ہو سکتا ہے کوئی کہے نہیں جناب میں تو کسی سے حسد نہیں کرتا. چلے میں آپ کو دو تین ایگزامپل سے سمجھاتا ہوں, میں انشاءاللہ علاج بھی بتا دوں گا بیان ختم کرتے ہوئے. یہ ہمیں حسد کیسے چیک ہو کہ مجھے حسد ہے کہ نہیں ہے؟ پہلا ٹیسٹ, آپ کی زندگی میں کوئی ایسا ہے کہ جب بھی آپ کے سامنے اس کی تعریف ہوتی ہے آپ کو اچھا نہیں لگتا, آپ کہتے ہیں کسی اور کی بات کرو نا یار, اس کی کیوں کر رہے ہو؟ اٹ مینس دیر از سم تھنگ رانگ ان یور ہارٹ. آپ کو اس کی تعریف اچھی نہیں لگ رہی, اس کا مطلب آپ کے دل میں اس کے لیے کچھ گڑبڑ ہو گئی ہے, بغض ہو گیا ہے, حسد ہو گیا ہے. حسد کی تعریف سن لو, حسد کہتے کس کو ہے؟ حسد اس کو کہتے کہ بندہ یہ تمنا کرے جو نعمت اس کو ملی ہے نا, یہ اس سے چھن کر مجھے مل جائے, اور اگر مجھے نہیں ملتی تو کم از کم اس کی برباد ہو جائے. یہ حرام, جہنم میں لے جانے والا کام. نبی پاک علیہ الصلوۃ والسلام فرماتے حسد ایمان کو مونڈ دینے والی بیماری ہے, یعنی بندے کا ایمان ضائع ہو سکتا ہے. لیکن آج فکر ہی نہیں ہے, آج کسی کو ترقی ملے ہمیں ٹینشن شروع ہو جاتی ہے. اچھا ایک اور دکان, ایک اور فیکٹری لگا لی, اس نے نئی گاڑی بھی لے لی, جیسے ہی اس کی ترقی کی خبر ملتی ہے یہاں ٹینشن شروع ہو جاتی ہے. اچھا جناب اس ملک میں بھی چلا گیا, ادھر کا ویزا بھی لگ گیا. ارے اللہ کے بندے تمہیں پرابلم کیا ہے؟ اللہ دے رہا ہے جسے نواز رہا ہے, تمہیں کیوں پرابلم ہے؟ ہاں یہ آپ دعا کر سکتے ہیں کہ اللہ اسے دے رہا ہے مجھے بھی دے دے, ہاں میرے اللہ کے خزانے بہت ہیں. یہ حسد نہیں ہے, یہ رشک ہے. لیکن آج اتنا برا حال ہے کہ دوست سے حسد کر رہا ہوتا ہے. اچھا مل کر کھاتے ہوں گے, مل کر روزانہ جاب کر رہے ہیں, کاروبار کر رہے ہیں, اور جیسے ہی اس کی اطلاع ملے گی نا کہ فلاں نیا گھر لے لیا, تنخواہ بڑھ گئی, ہاں وہ سیٹ کی چاپلوسی کرتا ہے نا اس لیے اس کی گریڈ بڑھ گیا ہوگا. اللہ اکبر, سوچیے یہ حسد کرنے والا بیسیکلی آپ کو معلوم ہے اعتراض کس پر کرتا ہے, آرگیومنٹ کس پر کرتا ہے؟ میری دو تین باتوں کا جواب دیجئے. دولت دینے والا کون ہے؟ زور سے جواب دے. شہرت دینے والا کون ہے؟ حسن دینے والا کون ہے؟ اولاد دینے والا کون ہے؟ عزت دینے والا کون ہے؟ جب دینے والا اللہ ہے تو میں کون ہوتا ہوں اعتراض کرنے والا؟ اس کا مطلب حسد کرنے والا اللہ پر اعتراض کرتا ہے, اس لیے اتنا بڑا گناہ ہے کہ یہ اللہ کی تقسیم پر اعتراض ہے. اللہ تو نے اسے دیا, مجھے کیوں نہیں دیا؟ بندہ کہتا ہے میرے محلے میں سے کوئی نہیں جانتا تھا, آج اتنا مشہور ہو گیا ساری دنیا میں لوگ جان رہے ہیں. پرابلم. وَتُعِزُّ مَن تَشَاءُ وَتُذِلُّ مَن تَشَاءُ, اللہ نے جس کے نصیب میں عزت لکھی ہے نا, تم سب مل کر زور لگا لو, اس کی عزت کوئی کم نہیں کر سکتا. اور جس کے مقدر میں ذلت لکھی ہے, ساری دنیا اس کی عزت کرنے کی کوشش کرے, اس کی عزت کو کوئی نہیں بڑھا سکتا. تو اللہ کی تقسیم پر مطمئن رہے, لوگوں کی خوشی میں خوش ہونا سیکھو یار. اچھا حسد ہوتا ہے نا, ایک اور ٹیسٹ. آپ کہیں گے نہیں جناب مجھے کسی سے حسد نہیں ہے. جب بھی کسی کو ایسا ہے آپ کی زندگی میں جب اس کا نقصان ہو, آپ کو خبر ملے یار اس کا بڑا لاس ہو گیا, اس کی دکان میں آگ لگ گئی, اس کی گاڑی کا ایکسیڈنٹ ہو گیا, اس کا اسکینڈل بن گیا, تو آپ کو اندر ہی اندر خوشی ہوتی ہے, ہاں میں تو چاہتا یہی تھا برباد ہو جائے. اٹ مینس یہی تو حسد ہے, جیلسی اور کس چیز کا نام ہے؟ اس سے برا کس کا دل ہوگا جو مسلمان کے نقصان پہ خوش ہوتا ہے؟ اے نبی پاک کے چاہنے والو, اے میلاد منانے والو, میرے آقا علیہ الصلوۃ والسلام سب کا بھلا, سب کی خیر چاہتے. آؤ آج ہم نبی پاک کے سچے غلام بن کر نیت کریں کہ ہم بھی سب کا بھلا, سب کی خیر. کیا خوبصورت بات کہتے ہیں بزرگ, سب کا بھلا, سب کی خیر, سب کے بھلے میں اپنی خیر. دعا کرو یا اللہ سب کو نواز. کوئی آپ کو کہے نا کہ یار فلاں کو ترقی مل گئی, یا اللہ تو اسے اور عطا کر. ارے اس کا کاروبار اور بڑھ گیا, میرے مولا اور عطا کر. ارے یار وہ بڑا مشہور ہو گیا, میرے مالک اس کی عزت میں اور عزت دے دے. کیوں جلے بھائی میں کیوں جلوں؟ میرا رب کے پاس بہت ہے, وہ اسے دے رہا ہے مجھے بھی دے سکتا ہے, اللہ سے مانگو نا. تو اپنے دل سے جب آپ حسد نکالو گے نا, ورنہ ہو کیا رہا ہے, نمازیں بھی پڑھ رہے ہیں, روزے بھی رکھ رہے ہیں, صدقے بھی دے رہے ہیں, اور حسد بھی پال کے بیٹھے ہیں, یہ نیکیاں برباد ہو جائیں گی, سکون چلا جاتا ہے. حسد کرنے والا یہاں بھی جلے گا, ادھر بھی جلتا ہے, کیونکہ یہاں بھی نیند نہیں آ رہی نا اسے, کیونکہ اس کو جیسی اطلاع ملتی ہے یار پتا چلا اس نے ایک اور سوسائٹی لانچ کر دی ہے, ہاں دو گھر بنا لیے اس نے, اس کے گھر میں اس کو 1 کروڑ روپے کا فائدہ ہو گیا, وہ فائدہ اٹھا رہا ہے میری نیند جا رہی ہے کیونکہ حسد پالا ہوا ہے, عجیب بیماری ہے. تو آج یہ ذہن بنا لو کہ مجھے کسی کی ترقی سے کوئی پرابلم نہیں ہے, میرے رب کے خزانے بہت بڑے ہیں. اب میں علاج بتا دیتا ہوں, بیان کو کنکلوڈ کرتا ہوں کہ یہ بیماری ہے نا, جیسے کولیسٹرول کا علاج ملتا ہے, شوگر کے دوائیاں ملتی ہیں, میں آپ کو کچھ ٹونکس اور دوائیاں دے دیتا ہوں, اور یہ ماشاءاللہ احادیث سے ہمیں ملتی ہیں, علماء کرام کے بیانات سے ملتی ہیں. سب سے پہلا علاج, دل میں خدا نہ خواستہ کسی کو حسد ہو گیا ہے,
کسی کے بارے میں نیگیٹو اپروچ آ گئی ہے، بدگمانی ہو گئی ہے، یا حسد ہو گیا ہے، تکبر ہو گیا ہے، سب سے پہلا اور بڑا کمال کا علاج، آسان بھی بہت ہے، اور وہ ہے دعا۔ میرے آقا فرماتے ہیں الدعاء سلاح المؤمن، دعا مومن کا ہتھیار ہے۔ اکیلے میں اللہ سے مانگا کرو، اے اللہ میرا دل صاف کر دے، میں کمزور ہوں مالک، ہو گیا گندہ دل، بندہ تیرا ہوں، میرا دل حسد سے پاک کر دے، بغض سے پاک کر دے، اے اللہ تکبر سے پاک کر دے، اے اللہ یہ ساری برائیاں میرے دل سے نکال دے، اور میرے سینے کو میرے آقا کے عشق کا مدینہ بنا دے، سب کے خیر خواہی میرے سینے میں ڈال دے، ہم دردی ڈال دے، اللہ سے دعا مانگے۔ یہ پہلا علاج ہے۔ دوسرا علاج، یہ تھوڑا سا مشکل ہے، انجیکشن لگتا ہے، درد ہوتا ہے نا، یہ تھوڑا سا اینٹی بائیوٹک ہے، لیکن ہے بڑا کمال کا علاج۔ جس سے آپ کو حسد ہو گیا ہے نا، ٹھیک ہے، آپ اس کے لیے دعا کرنا شروع کر دیں۔ مثال کے طور پہ کسی کے پیسوں سے حسد ہے کہ یار بڑا پیسے والا ہو گیا، نئی ماڈل کی جب دیکھو گاڑی لیتا ہے، جب دیکھو نیا موبائل، اچھا موبائل وہ لیتا ہے، ٹینشن ہمیں شروع ہو جاتی ہے، جب دیکھو موبائل لیتا ہے، جب دیکھو مہنگی گھڑی پہنتا ہے، اچھا جس کے پیسوں سے ٹینشن ہے نا، اور آپ کو لگتا ہے یار پرابلم ہو گئی ہے، حرام ہو رہا ہے، گناہ ہو رہا ہے، اب آپ دعا کریں یا اللہ اس کے مال میں اور برکت دے۔ ہاں آپ بولو گے یار مجھے پرابلم ہی اس کے مال سے، اس کے مال کے لیے کیسے دعا کر سکتا ہوں؟ یہی اینٹی بائیوٹک ہے۔ جب آپ دعا کرو گے نا، آپ کے دل سے حسد اترنا شروع ہو جائے گا۔ آپ کو کسی کی شہرت سے تکلیف ہے کہ یار یہ بڑا مشہور ہو گیا، یہ مذہبی لوگ بھی کافی سارے ہمارے دعوت اسلامی والے بھی بیٹھے ہیں، مذہبی لوگوں کو بھی آپس میں حسد ہو جاتا ہے، نعت خواں کو نعت خواں سے، مبلک کو مبلک سے، اللہ محفوظ رکھے، شیطان بڑا مردود ہے۔ جب آپ کو لگے نا کسی کی ترقی سے آپ کو ٹینشن ہو رہی ہے، آپ دعا کریں یا اللہ اس کو اور شہرت دے۔ آپ کو واقعی مشکل ہوگی، یہ دعا بڑی ڈیفیکلٹ ہوگی، بھاری ہوگی آپ پر، لیکن آہستہ 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 آپ کے دل سے حسد اتر جائے گا۔ تیسرا علاج، میرے آقا فرماتے ہیں تحفہ دو محبت بڑھے گی۔ جس سے حسد ہو گیا نا، اس کو جا کے کوئی اچھا سا تحفہ دیں۔ ہاں یہ بھی بڑا مشکل ہے یار، اس کا چہرہ اچھا نہیں لگتا، اس کو تحفہ دوں؟ اچھا یہ نہیں کرنا کہ جا کے اس کو تحفہ دینا، بھائی تیرے سے حسد ہو گیا تھا، مولانا صاحب کا بیان سن کے آئے ہوں اس لیے تحفہ لے کر آئے، پھر گڑبڑ ہو جائے گی بھائی، بتانا نہیں ہے اس کو، ہاں بس جا کے اسے تحفہ دے۔ کیوں؟ اس حدیث پر عمل کرنے کی نیت سے کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا تحفہ دو محبت بڑھے گی، تو اس نیت سے تحفہ دیں کہ یا اللہ بیمار، اچھا بیمار تو میں ہوں نا، وہ تو نہیں ہے، حسد تو مجھے ہوا ہے، تو علاج کرنا ہے تو مجھے ہی کرنا ہوگا۔ تو اللہ پاک سے دعا ہے، رب کریم آج اس مبارک خوبصورت عظیم و شان اجتماع کی برکت سے، نبی پاک کے قلب مقدس کی برکتیں لیتے ہوئے، اے کاش ایسی رحمت کی بھرن ہمارے دلوں پر پڑے کہ ہمارے دل صاف ہو جائیں، ہمارے دل گناہوں سے پاک ہو جائیں۔ اللہ پاک ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے۔ آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم۔
میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔